आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
उद्देश्यहीन यात्री बने किन त्यसै भटिहिँड्छ, लक्ष्यहीन यात्री बने किन ध्यारो खोजिहिँड्छ। जिन्दगी तिम्रो बहुमूल्य छ थाहा गर, जिन्दगी तिम्रो बहुमूल्य छ थाहा गर। नसालाई साथी बनाए मूल्यहीन नबनाऊ आफैलाई, नसालाई साथी बनाए मूल्यहीन नबनाऊ आफैलाई। उद्देश्यहीन यात्री बने किन त्यसै भटिहिँड्छ, कति होला तीरहरू मन भित्र लुकी बसेका, कति होला तीरहरू मन भित्र लुकी बसेका, कति होला व्यथाहरू छाती भित्र गाठो परेका। तर भुल्न सक्दैनौ सबलाई नसाको सहाराले, नसाको सहाराले। उद्देश्यहीन यात्री बने किन त्यसै भटिहिँड्छ, मन्दिर हो आफैलाई श्रद्धा गर। जीवन एउटा मन्दिर हो आफैलाई श्रद्धा गर। बहुमूल्य सृष्टि ईश्वरको हो जहाँ सधैँ कुनैको बास छ, न भत्काओ मन्दिरलाई यति त होस गर, यति त होस गर। उद्देश्यहीन यात्री बने किन त्यसै भटिहिँड्छ, लक्ष्यहीन यात्री बने किन ध्यारो खोजिहिँड्छौ। जिन्दगी तिम्रो बहुमूल्य छ थाहा सागर जिन्दगी तिम्रो बहुमूल्य छ थाहागर नसालाई साथी बनाए मूल्यहीन न बनाऊ आफैलाई नसालाई साथी बनाए मूल्यहीन न बनाऊ आफैलाई उद्देश्यहीन यात्री बने किन त्यसै भटकी हिँड्छौ।
प्रिय श्रोता, येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो जयमसी ख्रिष्ट अभिवादन अनि नमस्कार। कस्तो हुनुहुन्छ? हाल खबर कस्तो छ? आशा गर्दछु सबै कुरा ठिकठाकै होला प्रभुको अनुग्रहमा। हामी तपाईहरूको लागि अनि तपाईँको परिवारको लागि, तपाईँको पेसाको लागि, तपाईँहरूको पढ़ाईको लागि प्रार्थना गरिरहेका छौं। विशेष गरी तपाईहरूले पठाउनु भएको प्रार्थना हामी सधैं आफ्नो प्रार्थनामा उचालिरहेका छौं। अनि एकपल्ट फेरि पनि म तपाईहरूलाई धन्यवाद दिन चाहन्छु तपाईँको प्रार्थनाको सहायताको लागि अनि आर्थिक सहायताको लागि। प्रभुले धेरै धेरै गरी आशिष दिनुभएको होस् तपाईँहरूको पेसामा, तपाईँहरूको कार्यमा अनि तपाईँहरूको आफ्नो आफ्नो क्षेत्रमा। हुन्छ, अब हामी आजको यो बाइबल अध्ययनमा प्रवेश गरौं। आज हामी बाइबल अध्ययन अय्युब 23, 24 र 25 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी सबभन्दा पहिले देख्नेछौ अय्युबको 7 उत्तर, जुन आफ्ना साथीहरूलाई प्रश्नको सवालको जवाबमा दिन्छन् र ऊ परमेश्वरको लागि गहिरो लालसा आफ्नो अभिलाषाको व्यक्त गर्छन्। ऊ आफ्नो मामलालाई परमेश्वरको सामने पेश गर्न चाहन्छन्। उसले यो कुरा थाहा पाउन आरम्भ गर्छ कि ऊ परमेश्वरको जाँचमुनि छन् र परमेश्वरले उसलाई त्यस परीक्षाबाट भएर ल्याउनुहुनेछ। अय्युब 23:1 भनिएको छ, तब अय्युबले जवाब दिए, आज पनि मेरो गुनासो तितो भएको छ किनभने मेरो आर्तनादमा पनि परमेश्वरको गरौं बाहु माथि परेको छ। अयुब भन्छन्, तिमीहरूले मेरो स्थितिको देख्छौ र तिमीहरूले मेरो गुनासो सुनेका छौ, तर मेरो स्थिति जस्तो बाहिर यो देखिन्छ त्यो भन्दा अझ खराब छ, नाजुक छ, दयनीय छ, र जुन मैले यसको बारेमा भन्न सके त्यो भन्दा अति नै खराब छ। 3 भन्छ, उहाँलाई भेटाउन मात्र सके त, उहाँको वासस्थानमा मात्र पस्न पाए त, अय्युबसँग परमेश्वरको उपस्थितिमा आउने उत्कृष्ट लालसा छ। यदि उसका साथीहरूले अनुग्रहको सिंहासनको सामने उसलाई कसरी ल्याउनु सो जानेको भए उसलाई न्यायको सिंहासनको आवश्यक छैन। ऊ पहिले नै त्यसमा छन्, ऊ पहिले नै अनुशासनको निम्ति तार्नमा छन्। यसको बारेमा त्यहाँ कुनै प्रश्न छैन। अहिले कसैले उसलाई परमेश्वरको उपस्थितिमा ल्याउन आवश्यक छ। 4 भनिएको छ, म मेरो मामिला उहाँको सामुनि र मेरो सम्पूर्ण बहस उहाँकै अघि राख्ने थिए। अयु भन्छन् ऊ परमेश्वरको उपस्थितिमा जान चाहन्छन् किनभने उहाँ कहाँ आफैलाई बचाउ गर्न चाहन्छन्। मेरो मित्र, कोही पनि आफैलाई बचाउ गर्न परमेश्वर कहाँ जान सक्दैन। हामी सबैजना परमेश्वरको सामुने आफ्नो दोषको निम्ति विन्ती गर्न जानुपर्छ। हामी हरेकजना दोषी छौं, निन्दित छौं। हामी यो पत्ता लगाउनेछौ जब अयु परमेश्वरको उपस्थितिमा प्रवेश गर्छन् ऊ आफैलाई बचाउ गर्न सक्ने छैनन्, उसले आफ्नो विचार बदल्नेछ। 5 भन्छन्, उहाँले कस्तो जवाब दिनुहुने थियो म जान्ने थिएँ र उहाँले के भन्नुहुने थियो म थाहा पाउने थिएँ। अयुब यस कुरामा छक्क पर्छन् कि परमेश्वरले उसलाई के भन्ने होला। ऊ यस कुरामा अचम्भित छन् कि उसले कहाँ उहाँलाई भेट्न सक्छन् होला। म यो कुराको निश्चय दिलाउन सक्छु, जुन व्यक्तिको आफ्नो हृदयभित्रबाटै परमेश्वरको निम्ति उत्कट अभिलाषा हुन्छ उसले निश्चय नै उहाँलाई भेट्नेछ, परमेश्वरले उसलाई भेट्नेछ। 6-9 भनिएको छ कि उहाँले आफ्नो सारा महाशक्तिले मेरो विरूद्ध गर्नुहुन्छ र परमेश्वर
आफैले त मेरो विरूद्धमा कहिले दोष लाउनुहुने छैन। त्यहाँ सोझा मानिसहरूले उहाँको सामुन्ने आफ्नो मुद्दा पेश गर्न सक्नेछन् र मेरा न्यायकर्ताबाट म सधैँको निम्ति छुटकारा पाउनेछु। यदि म पूर्वतिर गए भने उहाँ त्यहाँ हुनुहुन्न, पश्चिमतिर गए भने म उहाँलाई त्यहाँ पाउँदिन, उहाँले उत्तरतिर काम गर्नुहुँदा उहाँलाई भेटाउँदिन, वा दक्षिणतिर फर्कनुहुँदा पनि म उहाँलाई देख्न सक्दिन। परमेश्वरलाई यताउता खोजेर भेटाइँदैन। उहाँ तपाईँको हातभन्दा तपाईँको श्वासभन्दा नजिकमा हुनुहुन्छ, उहाँ बिल्कुल तपाईँकै समीपमा हुनुहुन्छ। अयुब भन्छन् उसले परमेश्वरलाई पत्ता लगाउन यता उता तल माथि दौड़ेर कुदेर खोजिरहेका छन्। अनि दश पदमा भन्छन् तर मैले लिएको बाटो उहाँ जान्नुहुन्छ, उहाँले मलाई जाँच गर्नुहुँदा म खारिएको सुनझै ठहरिनेछु। अहिले सानो ज्योति अयुबको आत्मामा चम्कन शुरू गरिरहेको छ। भन्छन् मलाई निश्चित उद्देश्यको निम्ति जाँचिएको छ, मलाई थाहा छैन त्यो के हो र म यसलाई बुझ्दिन पनि, तर परमेश्वर यसलाई मेरो आफ्नै जीवनमा प्रयोग गरिरहनु भएको छ। मित्र, के तपाईँले आफ्नै जीवनमा र आफ्नो हृदयमा कष्टले तपाईँको विश्वासलाई मजबूत गरेको भेटाउनु भएको छ? के तपाईँले यसलाई पत्ता लगाउनु भएन कि उही यसले तपाईँलाई नैतिक चरित्र दिइएको छ जुनको तपाईँसँग कहिले पनि अघि पहिले थिएन? के तपाईँले आँधी तुफान रूपी कष्टको समयमा परमेश्वरको सामर्थ्य र सान्त्वनाको अनुभव गर्नुभएको छ? तपाईँलाई थाहा होला कि परमेश्वरले कहिले पनि आँधी तुफान रूपी समस्याको सामना गर्ने छैनौ भनी प्रतिज्ञा दिनुभएको छैन, तर उहाँले प्रतिज्ञा गर्नुभएको छ कि उहाँ हाम्रो साथमा सधैँ हुनुहुन्छ, अनि त्यो मेरो निम्ति पर्याप्त छ, काफी छ। 11 र 12 पदमा भनिएको छ, मैले उहाँको पाइला पछ्याएको छु, म उहाँको मार्गमा चलेको छु अनि त्यसबाट म यताउता लागेको छैन, उहाँको मुखबाट निस्केको आज्ञालाई म इन्कार गर्दिन, मेरो दैनिक भोजभन्दा उहाँले भन्नुभएको कुरा मैले हृदयमा धेरै सञ्चय गरिराखेको छु। मित्र, अयुबसँग परमेश्वरको वचनको लागि इच्छा थियो। यहाँ नै फेरि परमेश्वरले हामीलाई सिकाउनुहुनेछ। अयुबले बुझेनन् कि सही तरिकाले परमेश्वरको वचनको अर्थ खुलाएन। तपाईँलाई थाहा छ परमेश्वरको वचनमा केही पाठहरू खालि तिनीहरूको अध्ययन गरेर तिनीहरूको सिकिँदैन, तिनीहरू अनुभवद्वारा सिकिन्छ। धेरै परमेश्वरको सत्यताहरू हामीलाई त्यस तरिकामा सिकाइनुपर्छ। अनि 24 अध्यायतिर पनि लागौं, यहाँ पनि अयुब निरन्तर एलिपजको सवालको जवाब दिन्छन्। एलिपजले उसलाई यो निमन्त्रण दिएको थियो, तिमी आफैलाई उहाँसँग मिलापमा राख। त्यसकारण अयुबले परमेश्वरलाई पाउने आफ्नो इच्छाको 23 अध्यायमा व्यक्त गरे। अयुब जान्दछन् कि उहाँ नै उद्धारकर्ता हुनुहुन्छ, छुटकारा दिने उहाँ नै हुनुहुन्छ, र उसले उहाँलाई उद्धारकर्ता भनेका पनि छन्। तर उसको जीवनमा जुन विपत्ति घटिरहेको छ त्यसको उनी कति पनि बुझ्दैनन्, र उसलाई सान्त्वना, सहायता र स्वर्गीयबाट ज्योतिको प्रकाशको आवश्यक छ जुन उसका साथीहरूबाट आइरहेको छैन। यस बेला एलिपजले चाकुरूपी कठोर रूख वचनले उसको गोप्य पापहरूको पटक पटक छेड्ने कोशिशमा उसको हृदय रोपे जुन उसले सोचेका थिए कि अयुबको जीवनमा थियो। उसले अयुबको जीवनमा पारेका प्रभाव यो हो कि यसले अझ धेरै गरेर उसलाई आफ्नो बचाउ गर्न अवस्थामा बचाउ गर्ने स्थितिमा राख्यो। भन्नु नै पर्ने हो भने यसले अहिले उसलाई अर्को प्रश्न खड़ा गर्न उत्प्रेरित गर्यो, किन परमेश्वर मसँग यति धेरै कठोर भइरहनु भएको छ? उहाँले अन्य ती मानिसहरूको क्रियाहरूको क्षमा गर्नुहुन्छ जो वास्तवमा दुष्टहरू, पापीहरू, भ्रष्टहरू छन् र तिनीहरू बाहिर खुलामा पापहरू लिएर घुमिहिँड्छन्। यो नै अध्याय 24 उसको तर्कको प्रहार हो। 24 अध्याय 1 र 2 पदमा भन्छन्, सर्वशक्तिमानले दण्डको दिन किन ठहराउनुहुन्न, उहाँलाई चिन्नेहरूले किन त्यस्ता दिनहरूलाई व्यर्थमा खोजी गर्नुपर्छ? मानिसहरू शान्त सिमानाको ढुङ्गा हटाउँछन्, तिनीहरूले चोरेको भेडाका बगाल तिनीहरू चराउँछन्। अहिले अयुबले अन्य मानिसहरूको पापहरूको सूची दिन्छन्। कोही कोही बेइमान छन्, तिनीहरूले जमीनबाट शान्त सिमानाहरू हटाउँछन्, अनि कसै कसैले भेडा बाख्राहरू अरूको चोरेर खुलाम रूपमा चराउँछन्। अनि अगाडि भन्छन् 3-4 पदमा, तिनीहरू टुह्रा टुरीहरूको गधा धपाएर लान्छन् र विधवाको गोरु बन्दकमा लान्छन्। तिनीहरू गरीबहरूलाई आफ्नो बाटोदेखि धक्का दिँदै हिँड्छन्। तिनीहरू कंगालीहरूलाई जबरदस्ती लुक्ने ठाउँमा पठाउँछन्। मित्र, तिनीहरू आफ्ना व्यवहारहरूमा इमान्दार छैनन् र तिनीहरूले अरू मानिसहरूको फाइदा लिन्छन्। अरू त के, ती गरीब आवश्यकतामा हुनेहरूबाट पनि। अनि 6 पदमा भनिएको छ, गरीबहरू खेतमा सुक्खा अन्न टिप्छन्, दुष्ट मानिसको दागबारीबाट तिनीहरू अंगुर बटुल्छन्। अहिले अयुब सोधिरहेका छन्, किन यस्तो घटेको त, किन यस्तो भएको? तिनीहरूले हत्या गरेका छन्, तिनीहरूले लुटेका छन्, तिनीहरूले व्यभिचार गरेका छन्, तैपनि यो सबै दुष्ट झुण्डहरूलाई अरू सबै जस्तै चिहानमा जान अनुमति दिएको छ। अनि 19 पदमा भनिएको छ, जसरी पग्लेको हिउँलाई खडेरी र तापले सुकाउँछ, त्यसरी नै चिहानले पापीलाई विनाश पार्छ। यस पदमा उल्लेखित शब्द पाताल चिहान हो। तिनीहरू खालि अरू जस्तै चिहानमा मात्र जाँदैनन्, तर यो यस्तो देखिन्छ तिनीहरू यो जीवनमा इन्साफ न्यायबाट पनि मुक्त छन्। वास्तवमा यो यस्तो देखिन्छ मानौ तिनीहरूलाई साथ दिएको छ, तिनीहरूको पक्ष लिएको छ, तिनीहरूको पक्ष साथ दिएको छ। अयुब आफ्नै अवस्थामा हेर्छन्। ऊ बिरामी छ र दयनीय अवस्थामा छ र उसले दुःख कष्ट सामना गरिरहेको छ। अनि उसले दुष्टहरूमा पनि हेर्छ र तिनीहरू हरेक क्षेत्रमा फलिफाप र सफल भएको देख्छ। अनि अयुब भन्छ, म कति पनि यसको बुझ्न सक्दिन, किन यस्तो, किन? म जान्न चाहन्छु किन मलाई यस्तो विपत्ति, किन मलाई मात्र यस तरिकामा व्यवहार गरिएको। अनि 25 पदमा भनिएको छ, यदि यो होइन भने कसले मलाई झुट्टा ठहराउन सक्छ र मेरो वचन निरर्थक भनी कसैले प्रमाण गर्न सक्छ र? अयुबका साथीहरूले उसलाई सहायता गरेनन्। वास्तवमा भन्नु नै पर्ने हो भने तिनीहरूले उसलाई गुनासो गर्ने अर्को कारण को दिए। आज धेरै मानिसहरूले यो प्रश्न गर्छ, किन परमेश्वर मेरो जीवनमा यो घटना दिनुभयो? हामी यस्तो प्रश्न धेरैबाट पटक पटक सुन्ने गर्छौं। त्यही नै अयुब यहाँ सोधिरहेका छन्, किन परमेश्वरले यस्तो विपत्ति म कहाँ घट्न दिनुभयो? अयुबको तर्क आदर हो, म अति नै असल व्यक्ति हुँ, तर ती झुण्डहरू चाहिँ दुष्टहरू, भ्रष्टहरू, अन्यायीहरू, शोषकहरू छन्, तर किन यस्तो विपत्ति मेरो जीवनमा मात्र? अनि यो नै प्रश्न धेरै मानिसहरूको मनमा आउँछ। अयुबले परमेश्वरलाई बुझ्न सक्दैनन् र हामी यो कुरा पत्ता लगाउँछौ, उसले आफ्नै स्वयंको बारेमा पनि बुझ्दैनन्। तैपनि आफूसँग भएको सीमित ज्ञानमा अयुबसँग परमेश्वरमा महान विश्वास थियो। यसपछि हामी 25 अध्याय पनि हेर्नेछौ। यहाँ देख्नेछौ बिल्दतको 3रो बहस, अनि यो संक्षिप्तमा छ। ऊ अति नै धेरै विचारशील र बुद्धिमान मानिस हुन्। सम्भवत ऊ यो सोच्दछन् र सोध्न आरम्भ गरिरहेका छन्, यदि अयुब दोषी छन् भने हामीले उसको विरूद्ध दिएको कटु कठोर रूख वचनको हमलाले उसलाई तोड्दैन, उसले अझै आफ्नो इमानदारीताको कायम राखेका छन्। ऊ यसको विरूद्धमा खड़ा भए। यो कुराको याद राखौं कि बिल्दत परम्परावादी थिए। ऊ विश्वास गर्छ कि परमेश्वर निश्चित नियम व्यवस्थाको पछ्याउनुहुन्छ। हजारौं वर्षदेखि हरेक कुराहरू यस तरिकामा गरिँदै आएको छ भने किन त्यहाँ परिवर्तन, फेरबदल? ऊ त्यो वैज्ञानिक जस्तो हो जसले जीवनलाई परीक्षण ट्युबमा खन्याउँछ र भन्छ, हेर यही नै हरेक समय घट्छ, हुने गर्छ। परमेश्वरको व्यवस्था त्यो हो, उहाँले पापीहरूलाई सजाय दिनुहुन्छ। तर पनि बिल्दत यस कुरामा अचम्बित छन् कि यदि अयुब दोषी पापी हुन् भने किन तोडिँदैन, किन कायल हुँदैन? त्यहाँ आज त्यस्ता मानिसहरू छन् दुवै धर्म विद्वान र वैज्ञानिकहरू जो विद्वत्ताले बोल्छन् विशेष गरेर पृथ्वीको सृष्टिको बारेमा 20 खरब वर्ष पहिले निश्चित परिस्थितिहरू मुनि परमेश्वरले के गर्नुभयो सो बारेमा बिल्कुलै सही तरिकामा जान्ने भइटो पोल्छन् देखिन्छन्। मित्र, यो सबै केवल अन्दाज अनुमान मात्र हो। अरू त के भोलि के हुन गइरहेको छ त्यसको बारेमा त तिनीहरूलाई राम्ररी थाहा छैन भने कसरी 20 खरब वर्ष पहिले के भयो सो कुराको बारेमा त्यस किसिमको अधिकारसँग बोल्न सक्छन्। मलाई लाग्छ तिनीहरूले खालि आफै स्वयंलाई र तिनीहरूका कुराहरू सुन्नेलाई चिडाइरहेका छन्। म तिनीहरूको कुरा सुन्दा सुन्दा थकित हुन्छु कि हरेकले बिल्कुलै सही तरिकामा जान्दछ कि उत्पत्ति 1 अध्यायको अर्थ के हो। मलाई लाग्छ यदि यसको लेखक मूसा आज यहाँ भए र उसका केही वैज्ञानिक स्पष्टीकरणहरूको सुन्न सके ऊ मुस्काएर भन्ने थिए, मैले उत्पत्तिको पुस्तक लेखेदेखि ती मानिसले के सिकेछन्, यसको बारेमा म भन्दा धेरै तिनीहरू जान्ने देखिन्छन्। अयुब 25:1-2 पदमा भनिएको छ, तर बिल्दद सुहीले जवाब दिए, अधिकार र भय परमेश्वरसँग छ, उहाँले आफ्नो उच्च राज्यमा शान्ति कायम गर्नुभएको छ। बिल्ददसँग परमेश्वरको सम्बन्धमा उच्च धारणा छ जुन असल हो। अनि 3 पदमा भन्छन् कि उहाँको फौज गर्न सकिन्छ, कसमाथि उहाँको ज्योति उदाउँदैन र अर्को शब्दमा परमेश्वर सर्वोच्च परम हुनुहुन्छ। अनि 4 पदमा भनिएको छ, परमेश्वरको दृष्टिमा मानिस कसरी धर्मी हुन सक्छ र अथवा स्त्रीबाट जन्मेको मानिस कसरी निर्दोष हुन सक्छ र। अमित्र वैज्ञानिकहरू चन्द्रमामा जूनमा पुगिसकेका छन् र त्यो कुरा त्यहाँ पत्ता लगाए कि त्यो फोहोर गन्ध स्थान हो, त्यो धुलो र फोहोर मैला र ज्वालमुखी खरानीले ढाकिएको छ, देख्नलाई रमणीय स्थान छैन। मित्र, यहाँ पृथ्वीबाट माथि हेर्दा जुन चन्द्रमा जति राम्रो सुन्दर देखिन्छ यहाँ वास्तवमा त्यो त्यति सुन्दर त्यहाँ छैन, अनि ताराहरू पनि उहाँका दृष्टिमा निर्मल छैनन्। 6 पदमा भनिएको छ, झन मानिस जो किरा मात्र हो त्यो परमेश्वरको दृष्टिमा के मोलको छ र, त्यहाँ कोही कोही छन् जो त्यसको सामना गर्न चाहँदैनन्, यो कुराको सामना गर्न चाहँदैनन्, स्वीकार गर्न चाहँदैनन्। आज मानिसहरू विशेष गरेर क्रम विकासवादमा विश्वास राख्ने मानिसहरू विश्वास गर्छन् कि हामी मानव किराबाट विकास हुँदै 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 यस अवस्थामा आएका हौं। मित्र, हामी किराबाट आएका होइनौ, तर हामी किराहरू समान छौं, त्यही नै अहिले हामी उहाँको दृष्टिमा हौं। कसरी स्त्रीको गर्भबाट जन्मने मानिस परमेश्वरको दृष्टिमा शुद्ध छ, शुद्ध हुन्छ, त्यो नै प्रश्न हो। यो असल प्रश्न हो, यो उक्तम प्रश्न हो। बिल्ददसँग उत्तर छैन, केवल प्रभु येशूसँग यस प्रश्नको उत्तर छ। प्रभु आजको यो बाइबल अध्ययनमा हरेकलाई आशिष दिनुभएको होस्। महिमाको योग्य प्रेमी पितालाई महिमाको
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।